पाकिस्तान में 7 रात के 8, भारत में 8:30, और यहाँ हमारे स्टूडियोज की घड़ियों में सुबह के 10 बज रहे हैं। वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से मैं हूँ खालिद हमीद, खबरों के एक बुलेटिन के साथ। पहले अहम खबरों की सुर्खियाँ। आलमी सतह पर मनी लॉन्ड्रिंग और दहशतगर्दी की माली मुआवनत के तदारुक की निगरानी करने वाले इदारे फाइनेंशियल एक्शन टास्क फोर्स का पेरिस में जारी 3 रोजा इजलास आज खत्म हो रहा है। 22 से 25 फरवरी तक जारी रहने वाले इजलास में पाकिस्तान की हुकूमत के मनी लॉन्ड्रिंग और दहशतगर्दी की फाइनेंसिंग के खिलाफ इकदाम की अब तक की पेशरफ का जायजा लिया गया, जिसकी रोशनी में पाकिस्तान को ग्रे लिस्ट से निकालने या बरकरार रखने का फैसला किया जाएगा। पाकिस्तान के मालियाती और कानून नाफिज करने वाले इदारों के माहरीन पर मुश्तमिल वफद ने वफाकी वजीर हम्माद असर की सरबराही में वीडियो लिंक के जरिए FATF इजलास को अपने इकदाम से आगाह किया। पाकिस्तानी हुकाम का कहना है कि FATF के एक्शन प्लान पर अमल दरामद की कारकर्दगी इत्मीनान बख्श है और उठाए गए इकदाम के नतीजे में ग्रे लिस्ट से निकलने के लिए पुरउम्मीद हैं। FATF के सदर मार्क स्प्लेयर प्रेस कॉन्फ्रेंस के जरिए इजलास में होने वाले फैसलों से आगाह करेंगे। पाकिस्तान के वजीर आजम इमरान खान ने अपना श्रीलंका का 2 रोजा दौरा मुकम्मल कर लिया है। इस दौरे पर भारत की नजरें लगी हुई थीं, क्योंकि हुकूमत की जानिब से इस बारे में कोई बयान सामने नहीं आया है। ताहम मीडिया रिपोर्टों के मुताबिक इस दौरे को तवज्जो से देखा गया। बाज़ तजियाकारों ने यह सवाल उठाया है कि क्या यह दौरा भारत के लिए तशवीश का बायस है और क्या इससे भारत श्रीलंका रिश्ते मुतासिर होंगे। बाज़ मीडिया रिपोर्टों के मुताबिक श्रीलंका का एक बार फिर चीन की जानिब झुकाव हो रहा है, जिस पर भारत को तशवीश है। रिपोर्टों में इसकी वजह दोनों मुल्कों के दरमियान होने वाले ईस्ट कंटेनर टर्मिनल प्रोजेक्ट की मनसूखी और एक चीनी कंपनी के साथ $12 बिलियन के एक तवानाई मनसूबे पर दस्तखत को बताया जा रहा है। लेकिन नई दिल्ली के तजियाकारों का ख्याल है कि इस दौरे का भारत श्रीलंका रिश्तों पर कोई असर नहीं पड़ेगा। इलेक्शन कमीशन ने NA-75 डस्का के पूरे हलके में 19 फरवरी को होने वाले जिमनी इंतखाब को कलदम करार देते हुए दोबारा इंतखाबात का हुक्म दे दिया है। चीफ इलेक्शन कमिश्नर सिकंदर सुल्तान राजा ने अपने मुख्तसर फैसले में कहा है कि 19 फरवरी को जिमनी इंतखाब में लड़ाई झगड़ा और तशद्दुद हुआ। फायरिंग के वाकयात से इंतखाबात का माहौल खराब हुआ। इलेक्शन एक्ट के शेख 9 के तहत इलेक्शन को कलदम करार दिया जाता है। हुकूमत का कहना है कि हम अदालत के फैसलों को तस्लीम करते हैं। अफगान तालिबान ने अपने जंगजुओं को हुक्म दिया है कि वह अपनी सफों में गैर मुल्की शिद्दत पसंदों को शामिल न करें, जिसे तजियाकार बज़ाहिर तालिबान की तरफ से इस तासुर को जायल करने की कोशिश करार दे रहे हैं कि तालिबान अमरीका के साथ गुज़श्ता साल तय पाने वाले माहदे की खिलाफ वर्जी करते हुए अलकायदा और दीगर शिद्दत पसंदों के साथ अपने मुबैना रवाबित बरकरार रखे हुए हैं। तालिबान की तरफ से अपने जंगजुओं के लिए मुबैना अहकाम ऐसे मौके पर सामने आए हैं जब अमरीकी सदर जो बाइडन की इंतजामिया अमरीका और तालिबान के दरमियान फरवरी सन 2020 में होने वाले अमन माहदे पर नजरसानी का इंदिया दे चुकी है। दूसरी जानब अफगानिस्तान के सदर अशरफ गनी के पाकिस्तान के लिए खसूसी नुमाइंदे उमर दाऊदजई बुध को एक वफद के हमरा इस्लामाबाद पहुंचे, जहां उन्होंने अफगानिस्तान के लिए पाकिस्तान के खसूसी नुमाइंदे मोहम्मद सादिक से मुलाकात की और अफगान अमन अमल और इस्लामाबाद और काबुल के दोतरफा ताल्लुकात पर तबादला ख्याल किया। अफगान पार्लिमान के कुछ अरकान का ख्याल है कि अफगानिस्तान में हुकूमत और तालिबान के दरमियान अमन समझौता तय होने से पहले अमरीकी फौजियों के इनखला की सूरत में पुरतशद्दुद हमलों में मजीद शिद्दत पैसा हो सकती है। अफगान पार्लिमान के ऐवान ज़ेरी के रुकन गुल रहमान हमदर्द ने चेयरमैन सेनेट आर्म कमेटी सेनेटर जैक रीड के बयान पर रद्द अमल जाहिर करते हुए कहा कि अमरीकी फौजियों की 1 मई से कबल वापसी की सूरत में अफगानिस्तान में जंग खतरनाक सूरत इख्तियार कर सकती है। अमरीकी सेनेट की आर्म कमेटी के नए चेयरमैन सेनेटर जैक रीड ने बुध के रोज कहा था कि अमरीका को 1 मई की मुकर्रर तारीख से कबल फौजियों को वापस नहीं बुलाना चाहिए और उनकी अफगानिस्तान में मौजूदगी उस वक्त तक बढ़ा देनी चाहिए जब तक कि अफगानिस्तान में अमन समझौता तय न हो जाए। उनका कहना था कि तालिबान ने अलकायदा और दीगर दहशतगर्द ग्रुपों से राब्ते खत्म नहीं किए हैं। खबरें खत्म हुईं।
वॉइस ऑफ अमेरिका वॉशिंगटन से हम आपके लिए प्रोग्राम पेश कर रहे हैं राउंड टेबल। السلام علیکم سامعین، شہناز عزیز حاضر ہے آج کی راؤنڈ ٹیبل کے ساتھ۔ آج ہم بات کریں گے پاکستان میں خواتین کے خلاف تشدد کے واقعات، ان کی وجوہات اور ان کے کسی حل کے بارے میں۔ آج کے اس موضوع کا محرک پیر کو ہونے والا وہ واقعہ ہے جس میں صوبہ خیبر پختونخوا میں ضم ہونے والے قبائلی علاقے شمالی وزیرستان میں 4 خواتین کو فائرنگ کر کے ہلاک کر دیا گیا۔ یہ چاروں خواتین ایک غیر سرکاری تنظیم کے ایک ایسے پروجیکٹ پر کام کر رہی تھیں جس کا مقصد خواتین کو با اختیار بنانا تھا۔ ان چاروں کا تعلق انتہائی غریب گھرانوں سے بتایا گیا ہے، اور اس کے بعد کی اطلاعات کے مطابق ایک ایسے شدت پسند کمانڈر کو ہلاک کر دیا گیا جو خواتین پر اس حملے میں ملوث تھا۔ تو سامعین، یہ تمام رپورٹیں تو آپ ہمارے پروگراموں میں سن چکے ہیں، لیکن آج ہم کچھ ماہرین سے اس بارے میں بات کرتے ہیں کہ ان واقعات کی وجوہات کیا ہیں، خاص طور پر ایک ایسے علاقے میں جو ایک عرصے تک کانفلکٹ زون رہا ہے، یعنی جہاں ہونے والے تنازع کی وجہ سے ہزاروں افراد ہلاک ہوئے، لاکھوں زخمی اور بے گھر ہوئے۔ اور ماہرین کا یہ بھی کہنا ہے کہ ان تمام واقعات کا ایک عام آدمی کی زندگی پر انتہائی گہرا اثر پڑا ہے، جسے ٹراما یا صدمہ کہا جاتا ہے، اور اس کے اثرات بہت دیر پہ ہیں، یعنی ایک ایسے وقت میں جب یہ کہا جا رہا ہے کہ اس علاقے میں امن قائم ہو گیا ہے، لوگ واپس چلے گئے ہیں، اس کے باوجود جو اثرات ہیں وہ برسوں تک ختم نہیں ہوں گے۔ اور جب بھی ایسا کوئی واقعہ ہوتا ہے جیسے پیر کو 4 نوجوان لڑکیوں کی ہلاکت کا واقعہ، تو ظاہر ہے کہ یہ زخم تازہ ہو جاتے ہیں۔ تو سب سے پہلے ہم بات کرتے ہیں ڈاکٹر صدف احمد سے، جو سائیکو فیزیولوجی کے ایک ماہر ہیں، کراچی یونیورسٹی میں پڑھاتی ہیں، اس کے علاوہ ایک ایسے ادارے میں CEO ہیں جہاں انہی مسائل پر ریسرچ کی جاتی ہے۔ تو چلیے بات کرتے ہیں ڈاکٹر صدف احمد سے۔ تو سامعین، ڈاکٹر صدف احمد ہمارے ساتھ ہیں، ان کا تعلق سائیکو فیزیولوجی سے ہے۔ اب سائیکو فیزیولوجی کیا ہے، مختصراً میں ڈاکٹر صدف سے ہی جاننا چاہوں گی، لیکن ڈاکٹر صدف، آج جو میں آپ سے بات کرنا چاہ رہی تھی، ایک بڑا اندھوناک واقعہ ہوا جہاں 4 ایسی نوجوان لڑکیوں کو گولی مار کر ہلاک کر دیا گیا جو خواتین کو ایسے کام سکھانے کے ادارے میں جا رہی تھیں، سفر کر رہی تھیں وہاں جانے کے لیے، جہاں سے وہ کچھ روزگار حاصل کر سکیں اور پیسے کما سکیں۔ تو میں خاص طور پہ یہ جاننا چاہتی تھی، ظاہر ہے یہ واقعات پورے پاکستان میں، پوری دنیا میں ہوتے ہیں، لیکن مجھے ایسا لگتا ہے کہ جو کانفلکٹ زون ہوتے ہیں، جیسے کہ ٹرائبل ایریا ہے پاکستان کا، عشروں سے شکار ہے وہ، انتہا پسند سرگرمیوں کا، پھر یہ کہ اتنی بڑی مائگریشن ہوئی، وہاں سے پوری آبادی میدانوں میں آ گئی، ٹھنڈے علاقوں کے رہنے والے لوگ۔ تو میں یہ جاننا چاہوں گی سب سے پہلے تو کہ جو تشدد کے واقعات ہیں، یہ کانفلکٹ زون میں زیادہ ہوتے ہیں، اور کیا وجہ ہوتی ہے اس کی؟
شہناز، دیکھیں، ڈومیسٹک وائلنس ہو یا وائلنس اگینسٹ ویمن ہو، ہمیں ان سارے اسپیکٹس کو دیکھنا بہت ضروری ہے کہ کیا وجوہات ہوتی ہیں۔ تو کانفلکٹ زون کے حوالے سے جب ہم بات کرتے ہیں، تو کانفلکٹ زون میں آپ نے دیکھا ہے کہ ہمارے پاس ایسے، ایشیا میں بھی اسپیسیفکلی اور پیسیفک ریجن میں بھی، ہمارے پاس بہت سارے ایسے واقعات اور ایسے ایگزامپلس موجود ہیں جس میں فیمیلز کو نہ صرف سیکشوئل بلکہ بہت ساری طرح کے وائلنس کا سامنا کرنا پڑتا ہے۔ اب اس میں یہ وجوہات کیوں ہیں کہ کانفلکٹ میں ویمن کیوں یا خواتین کیوں متاثر ہوتی ہیں، اس کی دیکھیں ایک تو وجہ جینڈر ایکویلٹی سے ریلیٹڈ ہے۔ سب سے امپورٹنٹ وجہ جو سامنے آئی ہے اس میں امپاورمنٹ کے حوالے سے ہے، کہ امپاورمنٹ تو ویمن کی ڈیکیڈ سے ہم کہہ رہے ہیں کہ کانفلکٹ سچویشن میں فورسڈ یا بروٹل انسیڈنٹس آف سیکشوئل وائلنس ہیں، فورسڈ میرجز ہیں، اس کے علاوہ جو فزیکل وائلنس ہے یا فزیکل ابیوز ہے وہ بالکل الگ ہے۔ لیکن ظاہر ہے جب ہم پریزنٹ یا کرنٹ سیناریو کی بات کرتے ہیں، کانفلکٹ زون میں نہ صرف ہیومن رائٹ ایشوز ہیں اس کو لے کر، بلکہ یہ بھی کہنا چاہیے کہ وجوہات اس لیے بھی زیادہ ہیں کہ ولنریبلٹی کی سچویشن بہت زیادہ ہے۔ اور جب ہم ولنریبلٹی کی بات کرتے ہیں تو ہم فیمیلز کو نہ صرف ایک ولنریبل پاپولیشن کنسیڈر کر رہے ہیں، جس میں وہ خود، جسے کہنا چاہیے کہ ایک ہم نے اپنے معاشرے میں اس چیز کو وہ مقام نہیں دیا کہ ہم عورت کو اتنا انڈیپینڈنٹ یا اتنا امپاورڈ دیکھ سکیں۔ تو ایجوکیشن کے جہاں تک مواقع ہیں، آپ کھانے کی بات کر لیں، فوڈ ایکسس ہے، ہیلتھ ایکسس ہے، ڈیسیژن ایکسس ہے، वो सब चीजें कॉन्फ्लिक्ट जोन में बदरजे बहुत कम होती हैं, जो कि हम बात करते हैं मिलियंस में, बल्कि अगर आप कोविड के दिनों की बात करें तो ऑलमोस्ट 5 गुना इजाफा हुआ है इस वॉयलेंस में, जो कि मैं आपको अदर देन कॉन्फ्लिक्ट जोन की बात कर रही हूँ. तो जब आप कॉन्फ्लिक्ट जोन की बात करते हैं तो ऑब्वियसली ये चीजें जो है वो बढ़ जाती हैं, वल्नरेबिलिटी भी बढ़ जाती है. वल्नरेबल इसमें सिचुएशन में सारे ही लोग हैं, तो उसमें जो विमेन जो कि एक वल्नरेबल कॉन्स्टिट्यूएंट है और एक बहुत ही ज्यादा जैसे कहना चाहिए एक वल्नरेबल एंटिटी है हमारे माशरों के अंदर भी, तो वहां पे जेंडर बेस्ड वॉयलेंस बहुत बढ़ जाता है.
मैं यहाँ पे एक सवाल पूछना चाहूंगी डॉक्टर सलफ आपसे, कि आपने बात की शुरू में एम्पावरमेंट की, ये जो वाकया है, ये 4 लड़कियों को मार देने का वाकया है, या जब ये पोलियो वर्कर्स आती हैं तो खासतौर पे खवातीन पे हमला करके उन्हें हलाक करने का, तो क्या इसकी वजह ये है कि उन्हें ये लगता है कि इन लड़कियों को अगर तालीम दे दी गई, इन्हें कोई हुनर सिखा दिया गया, तो फिर ये हमारे इख्तियार से बाहर हो जाएंगी, ये इंडिपेंडेंट हो जाएंगी?
मेरा पॉइंट अभी यही था कि देखें जहां एजुकेशन का एक्सेस हो जाएगा ना, वहां पे अवेयरनेस बढ़ जाएगी, वहां पे सही और गलत की पहचान भी बढ़ जाएगी. वहां पे अगर हम बात करते हैं डिफरेंट टाइप ऑफ अब्यूज की, तो बहुत सारे जब आप फीमेल्स में हमारे यहाँ बात कर रहे हैं, आप खवातीन में बात कर रहे हैं, कि क्योंकि एजुकेशन का एक्सेस नहीं है, वो थॉट प्रोसेस नहीं है, तो बहुत सारी जगह तो ये डिफ्रेंशिएट करना ही खुद खवातीन के लिए मुश्किल है कि क्या ये अब्यूज या वॉयलेंस है भी या नहीं है, या एक 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 एक, एक नॉर्मल सिचुएशन है जिसको वो जिसमें अपनी गलती भी या गिल्ट जिसे कहना चाहिए, जो गिल्ट है जिस तरह से हमें जो है वो माइंड बिल्डिंग की जाती है. और कॉन्फ्लिक्ट जोन में ये चीजें ज्यादा है, हेल्थ एक्सेस भी नहीं है. अगर मैं आपसे कोई छोटी सी बात ले लूं कि आप अगर कॉन्फ्लिक्ट जोन में देखें, तो इवन जब हम नॉर्मल सिचुएशन में हम मेट्रोपॉलिटन सिटीज में कहते हैं कि खवातीन को अपनी बॉडी के ही राइट्स हासिल नहीं है कि वो जाके वो एक्सेस ले सके हेल्थ पे, और उनको परमिशन लेनी पड़ती है और वो परमिशन के बाद एक्सेस कर सकती हैं, तो जो सेक्सुअली ट्रांसमिटेड डिजीजेस हैं, जो मिसकैरेजेस हैं, जो बर्थ रिलेटेड प्रॉब्लम्स हैं, वो सारी चीजें फीमेल्स में बहुत ज्यादा हैं. कॉन्फ्लिक्ट जोन में इस तरह की चीजें और बढ़ जाती हैं, और जब ये बढ़ गई हैं, लेकिन वो सेल्फ अवेयरनेस भी नहीं है, और ये भी खुद एतमादी नहीं है कि वो अपनी बॉडी के बारे में या अपने बारे में कोई डिसीजन ले सकती है, तो ये सारे टाइप के वॉयलेंस को खुद ब खुद जो है चीजें क्या कर रही हैं, बढ़ा रही हैं. हमारे यहाँ एक्सेस क्योंकि और स्पेसिफिकली अगर शहरों की तरफ भी जाएं ये लोग, तो वो चीज नहीं मिल पाती, तो ये चीजें बढ़ जाती है. टारगेटेड जैसे कहना चाहिए ना वॉयलेंस है इन स्पेसिफिक एरियाज में. तो बहुत सारे लेजिस्लेटिव और एडमिनिस्ट्रेटिव जो है वो लूप होल्स हैं, जो कि हम बिल्कुल भी उसको कवर अप नहीं कर पा रहे. अगर मिनी स्टेप्स या बेबी स्टेप्स भी लिए जाएं तो बहुत सारी चीजें कवर अप हो सकती हैं.
तो डॉक्टर सलफ, आपकी 97 पब्लिकेशंस हैं, उनमें से कोई खुसूसी तौर पर इन इलाकों से मुतालिक है पाकिस्तान के, जो कि अरसों से एक तरह की सिविल वॉर भी वहां पे रही, इंतहा पसंदी रही, बहुत ज्यादा टारगेट किया गया, फिर ये कि ड्रोन हमले हुए, हर तरह के जो वाकयात हैं उन इलाकों में हुए?
शहनाज, हमने काम किया साइको सोशल एस्पेक्ट से और साइकोलॉजिकल एस्पेक्ट से
जी.
और मैं आपको बताऊं कि हमने काम इस तरीके से किया कि हम सिर्फ ये नहीं चाहते थे कि हम रिसर्च करें और रिसर्च के बेसिस पे हम ये देखें कि वहाँ क्या प्रॉब्लम्स हैं, हम उसको सॉल्यूशन बेस्ड भी बनाना चाहते थे. तो बेसिकली हमने जो काम किया ना, वो हमने टू वे का प्रोसेस किया. हमने ना सिर्फ उन प्रॉब्लम्स को आइडेंटिफाई किया, बल्कि हमने उसको एक सॉल्यूशन भी प्रपोज किया, जैसे कि डेवलपमेंट ऑफ साइको सोशल रिहैबिलिटेशन और साइको सोशल काउंसलिंग सेंटर्स इन द कोर एरियाज. और वहां पे जो लोकल हॉस्पिटल्स थे उनके हेल्प से हमने कुछ इस तरह के सेटअप्स डेवलप करे, जहां पे हम इनको काउंसलिंग, इनकी एक्सेस को यकीनी बना सकें कि ये खवातीन बच्चे भी उनके, और जो एडोलेसेंस एज में थे, जो बड़े हो रहे थे, इवन जो मर्द हजरात थे, वो सब वहां एक्सेस कर सके. तो आप यकीन करें कि उसमें मल्टीपल डायमेंशंस में हमें केसेस मिले, जिसमें ना सिर्फ ये था कि जो बॉम्ब ब्लास्ट हो रहे हैं या कुछ इस तरह के एक्सट्रीमिज्म के वाकयात हैं, उनसे इफेक्टेड फैमिलीज अप्रोच करने लगी, बल्कि जिन मकासद के लिए या जिन करंट सिनेरियो के लिए वो बनाए गए थे, उससे पीछे भी अगर कोई 10 साल पुराने भी वाकयात थे, तो उनसे जो लोग इफेक्टेड थे, जैसे मैं एग्जाम्पल दूँ आपको, जो अर्थक्वेक का वाकया हुआ था, बहुत ही ज्यादा जो है वो डिस्प्लेस हो गए थे लोग, वो लोग भी अप्रोच करना शुरू हो गए और उन्होंने उन सेंटर्स को विजिट किया, उन्होंने अपनी इवेल्युएशन कराई. अच्छा, अभी इवेल्युएशन किस तरह की है, रिसर्च किस तरह की है, मैं आपको बताती चलूँ कि उसमें हमारे पास जो इंटरनेशनल गाइडलाइंस पे और जो टूल्स होते हैं उनसे हमने इनकी साइकोलॉजिकल असेसमेंट की. तो जहां आपने एक वर्ड यूज किया था साइकोफिजियोलॉजी, तो हम दोनों चीजों को कोरिलेट करते हैं. देखिए, अगर आपका ब्रेन और माइंड डिस्टर्ब है तो आपकी बॉडी भी डिस्टर्ब होती है. और बहुत सारे ऐसे क्रोनिक प्रॉब्लम्स हैं जो स्टार्ट होने लगे, जैसे कि हार्ट प्रॉब्लम्स हैं, जैसे कि डायबिटीज है, जैसे कि इस तरह की क्रोनिक डिजीजेस भी जो है वो बहुत कॉमन हो गई बिकॉज ऑफ दिस डिस्टर्बेंस ऑफ ब्रेन एंड बॉडी. ये सारी चीजें असेसमेंट, रेगुलर असेसमेंट से हमें पता चला कि ट्रॉमेटिक सिचुएशंस बहुत ज्यादा है. और अगर आप यकीन नहीं करेंगे, लेकिन ऐसे बहुत सारे फॉलो अप केसेस भी हमें मिले जिसमें जो सदमा होता है, जिसे हम ट्रॉमा कहते हैं, ट्रॉमा जो है वो लोगों को अंदर से इतना स्ट्रेस्ड आउट कर गया कि बहुत सारे पेशेंट्स ऐसे थे जो क्रोनिकली इल होके हॉस्पिटलाइज हुए और फ्यू ऑफ देम डाइड बिकॉज ऑफ लैक ऑफ प्रोडक्शन ऑफ देयर नेचुरल व्हाइट ब्लड सेल. व्हाइट ब्लड सेल वो होते हैं जो आपको किसी भी बीमारी से बचाते हैं. तो मैं आपको बताना ये चाह रही हूँ कि मैटरनल डेथ्स बढ़ गई.
वॉइस ऑफ अमेरिका के प्रोग्राम बहुत ज्यादा हमारे उन इलाकों में सुने जाते हैं जिन्हें हम कॉन्फ्लिक्ट जोन कह रहे हैं, और जहां अब तक कॉन्फ्लिक्ट जारी है बावजूद इसके कि अब बहुत ज्यादा अमन आ चुका है. मेरा अपना यानी ये ख्याल है कि मैं भी पहले ऐसा समझती थी कि वहां के लोग खुद तैयार नहीं है, रवायात उनकी ऐसी है, लेकिन मैंने देखा कि उनके अंदर एक रोशन ख्याली मौजूद है और वो अपनी बच्चियों को पढ़ाना भी चाहते हैं, वो उनके समझते भी हैं कि उनको बाहर निकलना चाहिए. मसला सिर्फ यह है कि वहाँ सहूलतें ही नहीं कि वो कुछ कर सकें. तो आपका क्या तासुर है कि क्या वो नहीं चाहते, क्या विलिंगनेस नहीं है, या ये कि उनके लिए कोई रास्ता ही नहीं है दूसरा?
देखिए, मैंने अभी एक वर्ड यूज किया था कि लेजिस्लेटिव बेबी स्टेप्स की जरूरत है हमें. लेजिस्लेटिव और लीगल स्टेप्स बहुत जरूरी है, या आप कह लें कि गवर्नमेंट की तरफ से भी स्टेप्स. देखिए, पहले जमानों में जब टेक्नोलॉजी नहीं थी ना, तो हम कह सकते थे कि इन एरिया के लोग एक बिल्कुल अलग जिंदगी गुजारते हैं, क्योंकि उनको ये बात नहीं पता थी कि शहरों की जिंदगी कैसी होती है, उनका एक्सेस नहीं था, वो देख भी नहीं सकते थे, वो कंपेयर भी नहीं कर सकते थे. पर अब के दौर में हर एक जो है वो जिस तरह की सिचुएशन में, और टेक्नोलॉजी से एक्सेस भी बहुत सारी जगह पे मौजूद है, तो अवेयरनेस भी है, लोग करना भी चाहते हैं, लोगों को पता भी है कि क्या करना है. सिर्फ बात यह है कि ऐसा नहीं है कि अनविलिंगनेस है, विलिंगनेस है, बट एडमिनिस्ट्रेटिव जिसे हैसल कहते हैं ना, एक इक्वालिटी ऑफ डिस्ट्रीब्यूशन नहीं है, एक इक्वालिटी नहीं है, एक्सेस नहीं है. तो वो चीजें इनको वर्स्ट कर रही हैं, क्योंकि सिग्निफिकेंटली वर्स बना रही हैं फॉर फीमेल हेडेड हाउस होल्ड भी और फीमेल्स ऑफ द हाउस भी. जेंडर्ड इम्पैक्ट बहुत ज्यादा है इन एरियाज में, और जेंडर्ड इम्पैक्ट है भी इसीलिए क्योंकि जहां तक देखा जाए खवातीन का एक्सेस बहुत सारी चीजों में नहीं है, विलिंगनेस बहुत ज्यादा है. और आप अगर बहुत सारे, अगर मैं रिसर्च के सर्वे कोट करूं, तो उसमें ये बात बार बार कही जा चुकी है कि जो फीमेल पोटेंशियल है वो बहुत ज्यादा है, कि वो पढ़ना चाहती हैं, वो स्ट्रगल करना चाहती हैं, और दे हैव बिग ड्रीम्स कि वो बहुत सारी ऐसे बड़े प्रोफेशंस को भी चूज करना चाहती हैं. लेकिन जो सिविल रिस्पॉन्सिबिलिटीज होती हैं ये बहुत जरूरी हैं, यही कोलैबोरेशन जो है ना ये लेकर चल सकती है आगे. बहुत सारी चीजें जो डिस्प्लेसमेंट से रिलेटेड भी हैं कि फॉर्मल इनफॉर्मल ऑब्वियसली ऑब्स्टिकल्स हैं, फॉर्मल इनफॉर्मल बैरियर्स भी हैं, और इसमें प्रोसीजरल बैरियर भी हैं कि हाँ भाई बहुत सारी चीजें नहीं हो सकती हैं. जैसे आप शनाख्ती कार्ड की बात कर लें, कॉन्फ्लिक्ट जोन से जो लोग निकलते हैं जिनके पास डॉक्यूमेंट्स नहीं है, जिनके पास चीजें नहीं है, तो बहुत सारे प्रोसीजरल बैरियर भी आ जाते हैं जो कि हमें करने चाहिए. कम्यूनल रिजेक्शन बहुत सारी जगह पे हैं कि हो जाती हैं. तो ये सारी चीजें हमें थोड़े थोड़े स्टेप्स में और डिफरेंट डायमेंशन में काम करने की जरूरत है. जैसे मैंने कहा कि फॉर्मल इनफॉर्मल के अलावा भी जो जेंडर्ड इम्पैक्ट है ना वो बहुत ज्यादा है, कि फीमेल्स की तरफ जो एक बायसनेस है इन विद इन द कम्युनिटी, विद इन दिस कॉन्फ्लिक्ट जोन एंड आउटसाइड दैट, वो भी बहुत ज्यादा है.
तो अब हम अगर इस वाकये को लें जिसमें चार नौजवान लड़कियों को मार डाला गया फायरिंग करके, तो आपको क्या लगता है कि इसका मतलब यह है कि दहशतगर्द जानबूझ कर भी लोगों को डरा रहे हैं कि वो बाहर ना निकलें? ये भी तो एक इसमें पहलू है ना?
जी बिल्कुल बिल्कुल, ये एक तरीके से जनरल स्टिग्मा जिसे हम कहें ना, कि हम उसकी बात करेंगे कि देखें बहुत सारे लोग हैं जो अब देखने लगे जो मैंने आपको टेक्नोलॉजी की भी बात की ना कि अब देखने लगे हिम्मत बंधने लगी है आपको बहुत सारी जगह पे बहुत सारे गांव में बहुत सारी ऐसी कम्युनिटीज में बहुत सारे ऐसे जोन्स में आप जब वहां निकलते हैं आप जब वहां बैठते हैं आप वहां के स्टेशंस लोकल बस स्टैंड्स में जाएं तो लड़कियां ना सिर्फ पढ़ने निकल रही होती हैं बल्कि लौट के आ भी रही होती हैं छुट्टियों में वो इस तरीके से आपको नजर आ रहा होता है कि एक चेंज आ रहा है लेकिन वो जो एग्जांपल्स सेट हो रहे हैं उनको भी प्रेशराइज करके एक इंपैक्ट को चेंज करने की कोशिश की जाती है एंड इट इज अ वेरी जिसे कहना चाहिए कि बहुत ही प्लान्ड अप्रोच होती है और ये अप्रोच भी अगेंस्ट दैट काम कर रही है जो लोग बैरियर्स को हटाने की कोशिश करें अगेंस्ट दोज एक्टिविज्म या अगेंस्ट दोज सोशल सर्विसेज ये काम कर रहे हैं तो यहाँ पे इंटरनेशनल ह्यूमैनिटेरियन वर्कर्स जो काम कर रहे होते हैं उनको भी बड़ा बैरियर आता है कि ये किस तरह का स्टिग्मा क्रिएट किया जा रहा है एक तरह से कहें आपके एक फेयर जिसे कहना चाहिए वो इनिशिएट करने की कोशिश की जाती है नरेटिव्स को स्टॉप किया जाएगा थॉट प्रोसेसेस को सप्रेस करने की कोशिश है जो कि मैं आपकी बात से अग्री करती हूँ कि है सोशल आइसोलेशन में या इकोनॉमिकल वल्नरेबिलिटी में पुश करने की एक तरीका है क्योंकि देखें जब ये लड़कियां बाहर निकल रही हैं स्किल्स सीख रही हैं तो ये पूरी पूरी फैमिलीज का फ्यूचर चेंज हो रहा है
आपका जाहिर है कि एक बहुत ही अहम काम है जब आप या आप जैसे लोग इस तरह की स्टडीज करते हैं इन फिर ये जैसे कि आपने कहा कि सॉल्यूशंस की जो कि असल बात है मैं समझती हूँ कि सिर्फ कोई मीटिंग कर लेना या कोई रिसर्च कर लेना काफी नहीं होता जब तक सॉल्यूशंस की बात ना हो लेकिन उस सॉल्यूशन के लिए जाहिर है कि आपको जरूरत है कि जो हुकूमत है या जो इदारे हैं उनकी तो क्या आप उसको तावुन हासिल होता है कभी आप इनके साथ मिलके काम करते हैं आपके साथ इदारे भी
बिल्कुल देखें दोनों तरफ अगर हम एजुकेशन की बात करें सो नॉट द डिग्रीज बट एजुकेशन रिगार्डिंग द प्रॉब्लम्स ऑफ द लेमैन बहुत जरूरी है तो जितना भी काम हो रहा है हमने भी बहुत सारे फोकस ग्रुप डिस्कशंस भी किए अप्रोच भी की और जैसे मैंने आपको कहा कुछ चीजों में हम कामयाब भी हुए कि हमने इस तरह के एस्पेक्ट्स को कवर करके हमने विद इन गवर्नमेंट हॉस्पिटल सेटअप्स बनाए या इस तरह के काउंसलिंग सेंटर्स बनाए और स्किल सेंटर्स में भी काम किया इवन हमने दो तीन ऐसे प्रोजेक्ट्स पे भी काम किया जिसमें हमने इन लड़कियों को बुला के हुनरमंद प्रोग्राम्स करवाए हैं और हुनरमंद प्रोग्राम जब होता है तो वो इवन किचन गार्डनिंग से लेके और वो मिडवाइफरी तक के एस्पेक्ट्स को और जब उनको उसमें इंटरेस्ट हुआ तो दे वेंट फॉर द डिप्लोमा ऑफ मिडवाइफरी और उन्होंने जाके अपने जोन्स में फिर बकायदा ट्रेन मिडवाइफ का रोल प्ले किया या फिर नर्सिंग में वो चले गए तो ये काम छोटे छोटे जिसे कहना चाहिए स्टेप्स में हो भी रहा है और किया भी गया है लेकिन ऑब्वियसली उसके बैरियर हैं क्योंकि एक तो यह है कि कुछ चीजें जो हैं वो ना सिर्फ फैमिलीज की तरफ से या उन लोगों की तरफ से भी हैं क्योंकि जब ये लड़कियां लौटती हैं काम करके तो उनको ना सिर्फ डोमेस्टिक इश्यूज का सामना करना पड़ता है सस्पिशन का सामना करना पड़ता है रिटेलिएशन या रिसेंटमेंट बहुत ज्यादा होती है फैमिलीज की तरफ से लेकिन बहुत सारे ऐसी सपोर्टिव फैमिलीज भी हमने देखी कि हस्बैंड्स खुद जो है वो बच्चों को पाल रहे हैं और वो पढ़ने निकली है या वो स्किल सीखने निकली है और इसमें बहुत सारे ऐसे एक्सट्रीमिज्म से हिट कंटिन्यूस ऐसी एक्सट्रीमिज्म से हिट फैमिलीज भी थी जिन्होंने अपनी लड़कियों को सपोर्ट किया
ताज़ा तरीन खबरें रेडियो प्रोग्राम्स ऑडियो और वीडियो रिपोर्ट्स देखने सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है खबरें अब हर वक्त आपकी मुट्ठी में
तो सामिन ये थी डॉक्टर सदफ अहमद और अब बात करते हैं शुमाली वजीरस्तान में पीर की सुबह के वाकये के बारे में इसकी वजूहात इसके असरात इसका सदबाब इन तमाम चीजों पर हमारे माहिरीन बात करेंगे इस पर बात करने के लिए हमारे साथ हैं महनाज रहमान जो डायरेक्टर हैं औरत फाउंडेशन की सिदरा हिमायूं जो इंसानी हकूक और खासतौर पर बच्चों और औरतों के हकूक की एक सरगर्म कारकुन है इसके अलावा ये बहुत सी ऐसी एनजीओ से वाबस्ता रही हैं जहां इन्होंने सैकड़ों ऐसे केसेस पर काम किया है जो औरतों और बच्चों के खिलाफ तशद्दुद से मुतालिक हैं पेशावर से हमारे साथ तैमूर कमाल हैं जो पख्तूनख्वा सिविल सोसाइटी नेटवर्क के कोऑर्डिनेटर हैं तो आप तीनों का बहुत शुक्रिया प्रोग्राम में शिरकत के लिए ये भी बता दूं कि तैमूर ने हमें खबरदार किया है कि वो सफर कर रहे हैं और कई जगह टेलीफोन का सिलसिला मुनक़ता हो सकता है और तैमूर इसलिए मैं चाहूंगी कि आगाज हम आपसे करें آپ اس علاقے سے تعلق رکھتے ہیں تو تھوڑا سا بتائیے اس واقعے کے بارے میں.
جی بالکل, یہ جو ابتدائی طور پر جو رپورٹ پولیس نے شیئر کی تھی جب یہ واقعہ ہوا تھا تو اس میں یہ کہا تھا کہ یہ سبون آرگنائزیشن کی امپلائی تھی اور یہ ان کا ایم او یو سبون آرگنائزیشن کا جو تھا وہ بریو انسٹیٹیوٹ کے ساتھ ہوا ہے. اس کے بعد جب یہ واقعہ ہوا اس کی پریس ریلیز ایشو ہوئی, لیکن یہاں پہ جو آرگنائزیشن ہے سبون انہوں نے پھر اپنی ایک پریس ریلیز نکالی کہ یہ ہمارے امپلائی نہیں ہے, یہ وہاں پہ ووکیشنل سینٹر میں ٹیچر ہے. تو یہ جب گاڑی میں ٹریول کر رہے تھے اور وہ اپنی منزل کی طرف جا رہی تھی تو پانچ عورتیں اس گاڑی میں بیٹھی تھی اور ایک ڈرائیور تھا. جب ان پر فائرنگ کی گئی تو چار خواتین جو تھی وہ شہید ہو گئی وہاں پہ اور ایک زخمی ہو گئی اور ڈرائیور میں ان کے ساتھ زخمی ہو گیا تھا.
اچھا,
تو اس کے ریاست کی طرف سے یہی دعوے ہو رہے ہیں کہ یہاں پہ مکمل امن قائم ہو چکا ہے, وہاں پہ زندگی دوبارہ بحال ہو چکی ہے. لیکن دوسری طرف اگر ہم ایسے واقعات کو دیکھیں, یہ ٹارگیٹ کلنگ کا واقعہ, مسنگ پرسن کا واقعات, وہاں پہ اب بھی بہت زیادہ تعداد میں ہو رہے ہیں.
اصل میں تیمور, یہاں میں یہ کہنا چاہوں گی کہ پورے پاکستان میں عورتوں کے, بچیوں کے, بچوں کے, جو بھی کمزور ہے اس کے ساتھ تشدد کے واقعات ہوتے ہیں. تو ان کی عمریں کیا تھیں, یہ جو لڑکیاں تھیں
ان کی عمریں تقریباً یہی 22 سال 25 سال 28 سال اسی ایج کی لڑکیاں تھیں. کیونکہ اگر دیکھ لے یہاں پہ بے روزگاری کا بھی ایک بہت بڑا وہ ہے, تو یہ لڑکیاں یا عورتیں جو پہلے تو یہ گھروں سے نکل نہیں سکتی, ان کو جاب نہیں ملتے, اگر کسی طریقے سے ان کو جاب بھی مل جائے, کہیں پہ جاب مل بھی جائے تو پھر یہی اسی طرح کے واقعات جو ہے وہ سامنے آتی.
یہ لڑکیاں جو تھیں چاروں, یہ پانچوں بلکہ یہ بنو سے تعلق رکھتی تھیں. بنو بھی کوئی ایسا علاقہ نہیں ہے کہ جہاں بہت تعلیم عام ہو اور بہت مواقع ہوں لڑکیوں کے لیے, تو پتہ نہیں ان بچیوں نے کس طرح تعلیم حاصل کی ہوگی, پھر والدین نے گھر سے نکلنے کی اجازت دی انہیں. تو کیا آپ کو لگتا ہے کہ یہ جو واقعات ہوتے ہیں, کیا ان کا مقصد صرف یہی ہے کہ ہمت ختم کر دی جائے اور کوئی سوال ہی پیدا نہ ہو لڑکیوں اور عورتوں کے باہر نکلنے کا؟
جی بہت شکریہ, آپ نے بالکل ٹھیک کہا کہ ہمت ختم کرنا اس کا ایک واضح پیغام ہوتا ہے جو کہ بہت دور تک پہنچے گا, اور اس کو باور کروانے کے لیے جو طریقہ اختیار کیا گیا ہے, میرا خیال ہے کہ آج کے دور میں جب ہر کوئی اپنے آپ کو جو ہے وہ اس معاشی مسائل میں جو اپنے آپ کو بہتر کرنے کے لیے جو ایفرٹ کر رہا ہے اس کو خاموش کروانے کے لیے یہ ایک بہت عجیب سی ٹائمنگ ہے. اور میرا خیال ہے کہ بنو کا جو علاقہ اور جو اس کا پس منظر ہے اس کے حوالے سے ہمیں اکثر جو ہے وہ انریسٹ کی خبریں جو ہیں وہ ملتی رہتی ہیں. تو چار خواتین اور ایسی خواتین جو گھر سے باہر نکلی ہیں اپنے معاشی مسائل کا حل تلاش کرنے کے لیے, ان کو خاموش کروانا اور انتہائی بے دردی سے ان کا اس طرح سے قتل کرنا, اور آپ یہ دیکھیے کہ وہ اس وین میں سفر کر رہی تھی اور اس وقت ان کے اوپر فائرنگ کی گئی ہے. تو خواتین ہیں جو انوسنٹ ہیں, جن کا کوئی قصور نہیں ہے, صرف یہ کہ انہوں نے گھر سے باہر قدم نکالا ہے, تو ان کو اس طرح سے مار دینا جو ہے وہ بہت سے سوالات کو کھڑا کرتا ہے, اور ہمیں اس پہ بہت تشویش ہے, ہمیں افسوس بہت زیادہ ہے, اور ان خواتین کے گھر والوں کے ساتھ جو ہے وہ بحثیت ایک انسانی حقوق کا کارکن جو ہے وہ ہماری بہت زیادہ جو ہے وہ ان کے ساتھ تعزیت ہے اور بہت افسوس ہے اس بات کا.
مہراز, آپ نے سنا سدرا کو اور تیمور کمال کو, یعنی یہ جو واقعہ ہوا اس میں اب اطلاع بھی ایک دہشت گرد کی ہلاکت کی, تو یہی اندازہ ہوتا ہے کہ خوف زدہ کرنے کے لیے کسی دہشت گرد نے یہ کیا. لیکن کیا خاندان جو ہے وہ اب حامی ہیں, جو وہاں کے علاقے کے لوگ ہیں, والدین ہیں, بھائی ہیں, مائیں ہیں, وہ اپنی بچیوں کو باہر بھیجنے یا پڑھانے کے حق میں ہیں؟
جی, اس کا مطلب معاشرے میں خوف و ہراس پھیلانے, مطلب عورتوں پہ اگر حملے ہوتے ہیں ایسے وہ معاشرے میں خوف و ہراس پھیلانے کے لیے ہوتے ہیں کہ والدین پھر ان کو تعلیم دیں, انہیں جانچ نہ کرنے دیں. اور تو یہ جو ایک انتہائی ایکسٹریمسٹ اور دہشت گرد ایلیمنٹ جو ہے جو پاکستان میں آ گیا ہے, اصل میں اس کے خاتمے پہ زور دینا چاہیے, اور اسے ہم یہی کوشش کر رہے ہیں کہ عورتوں کو بھی سمجھ میں قریب کیا جائے کہ وہ معاشرے میں انتہا پسندی کے خاتمے کے لیے آواز اٹھائیں اور اپنا رول پیس بلڈنگ میں, امن قائم کرنے میں عورتوں کو بھی ساتھ لایا جائے, ان کو بھی یہ جو تنازعات ہیں ایسے خوفناک واقعات ہوتے ہیں ان کا حل ڈھونڈنے میں عورتوں کو بھی پالیسی شامل
کیا، یہی ہمارا مطالبہ ہے۔ اچھا سدرا مجھے بتائیے کہ آپ کا جو کام ہے آپ کو کس طرح سے، ظاہر ہے کہ یہ تو ہمیں معلوم ہے کہ علاقے ریموٹ ہیں، یہاں پہ روایات کا بہت عمل دخل ہے، لیکن کس حد تک آپ کو، آپ نے کبھی کام کیا ہے ان علاقوں میں، یہ جو قبائلی علاقے ہیں ان کے کسی کیسز پر؟
جی جی، مجھے موقع ملا کچھ سال پہلے انہی علاقوں میں کام کرنے کا، اور ایک انسانی حقوق کی وائلیشنز کے حوالے سے ایک اسٹڈی کنڈکٹ کرنے کا، اور جہاں تک میں اس علاقے کے انریسٹ کی بات کروں، جہاں پر تشدد ہے یا ہاسٹیلٹی ہے، یہ سارا جو کچھ بھی ایک ماحول بنا ہے، اس میں اس علاقے کے جو وسائل ہیں ان کے حوالے سے مجھے بہت حد تک سمجھ آئی کہ وہاں پر جو کنٹرول اور پاور حاصل کرنے کی ایک ٹسل شروع ہو چکی ہوئی ہے، اس حوالے سے بہت خوفناک صورتحال ہے، وہاں کے لوگوں کا اس میں کوئی قصور نہیں ہے۔ تو اس طرح کے تمام صورتحال کے اندر جو عوام ہے، جو لوگ ہیں، خواتین اور بچے، جو پسے ہوئے طبقات ہیں، ان لوگوں کی تو کوئی آواز کہیں پر نہیں سنی جا رہی، اور یہ لوگ ذہنی طور پہ بہت زیادہ ظاہر ہے پریشان ہوتے ہیں، اور ان کا جو دنیا کے ساتھ ایک رابطہ ہے وہ بالکل کٹ گیا ہے۔ مجھے اس وقت موقع ملا، کچھ خواتین سے میں نے سوال کیا، اور ان کے مردوں کی موجودگی میں، ان کی مرضی اور ان کی کنسنٹ کے ساتھ، تو ان لوگوں نے کہا کہ جب ہمیں بازار کا لفظ سنتے ہیں ہم لوگ، تو ہمیں بالکل نہیں پتا کہ کس طرح کا بازار، مارکیٹ کیا ہوتی ہے، ہم نے کبھی دیکھا سنا نہیں ہے، ہم اب شہروں میں آ کے رہ رہے ہیں لیکن ہمیں نہیں پتا کہ یہ کیا جگہ ہوتی ہے، اور اس میں چلنا کیسے ہوتا ہے، یعنی جو آپ کہہ لیں کہ جیسے خواتین یا جو آپ لوگ، پر امن مال ہوتا ہے اور وہ کوئی شاپنگ کرنے کے لیے جاتے ہیں، تو ایک دکان میں سے چیز دیکھی، پسند نہیں آئی، آگے بڑھ گئے اور اس طرح سے پھر کوئی بھاؤ وغیرہ کیا، تو انہوں نے کہا کہ ہمیں ان چیزوں کا نہیں پتا، ہمیں جو ہے وہ اس ماحول کی نہ عادت ہے اور نہ ہمیں اس بارے میں پتا ہے۔ تو میرا خیال ہے کہ جو ایک یو ڈی ایچ آر کا ایک اہم جو آرٹیکل ہے، جس میں فریڈم جو ہے، ایک موومنٹ، فریڈم آف موومنٹ جو ہے، وہ ان لوگوں کی بالکل غصب ہو چکی ہے، ان کو نہیں پتا کہ کس طرح سے اپنی زندگی جو ہے وہ ایک عام طور پہ گزاری جا سکتی ہے۔ تو خواتین اور بچے، بوڑھے، بیمار لوگوں کا بہت نقصان ہے اس چیز۔
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں۔
میں ناز آپ سے یہ پوچھنا چاہوں گی کہ آپ کی جو این جی او ہے عورت فاؤنڈیشن، جہاں تک مجھے یاد ہے اس کی جو بنیادی اس کا کام ہے وہ یہ ہے کہ ایمپاور کرنے کے لیے عورتوں کو ہر لحاظ سے، ہر شعبے میں ان کے لیے مواقع بھی پیدا کیے جائیں، تو آپ لوگوں نے اس سلسلے میں قبائلی علاقوں میں بھی کام کیا یا نہیں کیا؟
شروع میں جب فاٹا مہم شامل تھا، تو اس وقت تو یہ تھا کہ جب وہاں الیکشن وغیرہ کے حوالے سے کوئی خبریں آتی تھی کہ عورتوں کو گھروں سے باہر نہیں نکلنے دیا جا رہا ہے، تو پھر ہم ان کے لیے کیمپین چلاتے تھے کہ عورتوں کو مساوی مواقع دیے جائیں۔ لیکن پشاور میں ہمارا آفس شروع سے کام کر رہے ہیں، اور وہاں کے مسئلے جو ہیں وہ ہم شروع سے اٹھاتے رہے ہیں، کیونکہ دیکھیں ہم نے اسلامک امپاورمنٹ اور پولیٹیکل پارٹیسپیشن عورتوں کا جو ہے، اس کے ہم نے کوئی 25-30 سال سے ہم کام کر رہے ہیں، اور اسی کے نتیجے میں آج اسمبلیوں میں اور دوسرے نمائندہ اداروں میں اتنی عورتیں نظر آتی ہیں، کیونکہ یہ شروع سے ہماری جد و جہد رہی ہے، ہم نے اس میں قوانین بنوائے ہیں، لابی کی ہے، ایڈوکیسی کی ہے، اور اس میں ہمیں کافی کامیابیاں ہوئی ہیں۔ سینسس جو پہلی والی ہوئی تھی 90s والی، اس میں ہم نے کہا تھا کہ عورتوں کے کاموں کو گنا جائے، اس میں ہمیں کامیابی ہوئی، ایک کالم شامل کیا گیا اس میں نا کہ عورتوں کے بھی کاموں کو گنا جائے۔ عورت اتنا کام کرتی ہے لیکن اس کو یوں کہہ دیا جاتا ہے کہ یہ تو ہاؤس وائف ہے، تو ہم شروع سے اس کے خلاف احتجاج کرتے رہے ہیں، اور اس میں ہمیں کافی کامیابیاں بھی ہوئی ہیں، اور اب تو فاٹا جو ہے وہ کیونکہ خیبر پختونخوا میں شامل ہو چکا ہے، تو انشاءاللہ وہ ہمارا پشاور آفس وہاں موجود ہے، اور وہ ان سے رابطے میں رہتے ہیں اور ان کے مسائل کے لیے آواز اٹھاتے رہتے ہیں۔ اور اس وقت جب میں آپ سے بات کر رہی ہوں، تو اس وقت بھی ہم یہ جو کاؤنٹرنگ وائلنس اور ایکسٹریمزم پہ ایک ورک شاپ کرا رہے ہیں، یعنی معاشرے میں جو تشدد بڑھ گیا، معاشرے میں جو انتہا پسندی بڑھ گئی ہے، لیکن یہ نیا سلسلہ تو نہیں ہے، یہ تو بہت سالوں سے یہ جنگ جاری ہے، ملالہ یوسف زئی سے لے کے آج تک اس علاقے میں تعلیم کو روکنے کی کوششیں کر رہے ہیں انتہا پسند اور دہشت گرد، اور تعلیمی ادارے تباہ کیے گئے, اسکولوں پہ حملے ہوئے, لڑکیوں کے اسکولوں کو بند کرایا گیا. تو یہ تو ایک پرانا سلسلہ جس کے خلاف ہم جب سے احتجاج کر رہے ہیں, اور جب تک ہمیں کامیابی نہیں ہوگی ہم احتجاج کرتے رہیں گے, آواز اٹھاتے رہیں گے.
تو کسی خوشائن تبدیلی کی بھی بات کرنا چاہوں گی میں, کیا نظر آئی, کچھ تبدیلی نظر آئی آپ کو ان علاقوں میں؟ ظاہر ہے آپ ورک شاپس کراتی ہیں, پشاور جاتی ہیں, تو ان علاقوں سے بھی کچھ خواتین آتی ہوں گی. کیا تبدیلی آپ کو نظر آئی گزشتہ 5 سالوں میں اگر ہم کہیں تو؟
دیکھو, پاکستان میں جو یہ بات رہی ہے کہ ہم ایک قدم آگے بڑھتے ہیں پھر دو قدم پیچھے رہ جاتے ہیں. اب یعنی معاشرہ جو ہے آگے کی طرف بڑھ رہا تھا, کہ یہ دہشت گردی کی لہر آ گئی, انتہا پسندی کی لہر آ گئی, جمہوریت پہ حملے ہوتے ہیں, جمہوریت اس طرح سے نہیں کرتی تو اس کا اثر پھر معاشرے میں ہر کسی پہ پڑتا ہے. میں یہ سمجھتی ہوں کہ پاکستان میں جمہوریت کو صحیح طور پہ اگر کام کرنے دیا جائے تو تبھی عورتوں کے مسئلے بھی حل ہوں گے, عوام کے بھی مسئلے حل ہوں گے. جبھی
وائس آف امریکہ اردو کے ریڈیو شوز آپ سن سکتے ہیں میڈیم ویو 972 کلو ہرٹز پر.
تو سامعین, یہ گفتگو آپ وائس آف امریکہ واشنگٹن کی اردو سروس میں سن رہے ہیں. آج ہمارا موضوع ہے پاکستان میں خواتین کے خلاف تشدد کے واقعات. اس میں کچھ تذکرہ امریکہ کا بھی آئے گا. کچھ دیر میں ہم اس بارے میں بھی بات کریں گے. ہمارے ساتھ اس گفتگو میں ابتدا میں شریک تھے تیمور کمال, لیکن بدقسمتی سے تیمور کمال سے ہمارا رابطہ منقطع ہو گیا کیونکہ وہ سفر کر رہے ہیں, اور بار بار کوشش کے باوجود اب ان کا فون ہمیں مل نہیں رہا. صدرہ, میں ایک بات یہ پوچھنا چاہوں گی, ہمارا کافی ایک تعلق رہتا ہے, ایک انگیجمنٹ ہماری اس علاقے کے لوگوں سے, تو مجھے ایسا نہیں لگتا کہ ان کے اندر آگے بڑھنے کی یا باقی زندگی میں شامل ہونے کی خواہش نہیں ہے. تو آپ کو کیا لگتا ہے کہ جو نوجوان ہیں اس علاقے کے, کیا وہ بھی انہی فرسودہ روایت پہ قائم رہنا چاہتے ہیں؟
دیکھیں, جو میں نے آخری لفظ تک کہا نا کہ بہت نقصان ہو رہا ہے ان کا, یہ ان کا نقصان ہے کہ وہ آج کے دور کی جو باقی دنیا جس طرح سے چل رہی ہے, جو کمالات یا جو ایجادات یا کسی بھی طرح کے علوم وہ حاصل کر رہی ہیں اور ان کے بارے میں جان رہی ہے, یہ ان تک علم آسان طریقے سے جو اس کی رسائی ہے وہ ممکن نہیں ہے. اس کے لیے ان کو بہت کچھ کرنا پڑتا ہے, اس کے لیے ان کو اپنا علاقہ چھوڑنا پڑتا ہے, ان کو ان علاقوں کی طرف ہجرت کرنی پڑتی ہے جن جہاں پر ایسے وسائل موجود ہیں کہ وہ پڑھ سکیں. اور اس کے لیے آپ یہ دیکھ لیجئے کہ سب سے زیادہ آپ کو پشاور ایسا شہر نظر آئے گا, پشاور کے بعد آپ کو اسلام آباد نظر آئے گا. تو یہ لوگ ان علاقوں کی طرف جا کے یونیورسٹیوں میں یا وہاں پر جا کے تعلیم حاصل کرنے کی بھرپور کوشش کرتے ہیں. دیکھیں, کسی کے روشن خیال ہونا اور کسی کا اس کے لیے شدید محنت کر کے اس تک پہنچنا, یہ اس کے حقوق کی پامالی ہے. ان کے حقوق بنتے ہیں کہ ان کو ایسا ماحول اور ایسے مواقع وسائل دیے جائیں جس سے کہ وہ آسانی سے اپنی زندگی میں آگے بڑھ سکیں. تو میرا مقصد جو صرف اور صرف اس وقت اس معاملے کے اوپر بات کرنا اور اس کے اوپر توجہ دلانے کا یہی ہے کہ جب پاکستان کے شہری ہیں تو ان کے ساتھ کسی طرح کی ناانصافی نہیں ہونی چاہیے, اور یہ ریاست کا فرض ہے کہ وہ انریسٹفل ایریا پیس کوائٹنس کے ساتھ ان لوگوں کی اور نوجوانوں کی خاص طور پہ جو ان کے مسائل ہیں ان کو حل کرنے کے لیے کوشش کی جائے.
اچھا سدرا, اس میں سب سے زیادہ تشویشناک بات یہ ہے کہ یہ علاقے جو پہلے فاٹا کہلاتے تھے اور اب خیبر پختونخوا میں ضم ہو گئے ہیں, ان میں بڑی مشکل سے صورتحال جو ہے بہتر ہوئی ہے, اور کتنے عرصے تک لوگ اپنے گھروں سے باہر رہے, میدانوں میں خیمے لگائے زندگیاں گزار رہے تھے, اب وہ اپنے گھروں کو لوٹے ہیں. تو کیا آپ کو ایسا لگتا ہے کہ ایک بار پھر انتہا پسندوں کی جانب سے صورتحال کو خراب کرنے کی کوشش کا حصہ ہے؟
دیکھیں, جو اس تمام کا پس منظر ہوتا ہے وہ بہت سے پہلے سے نظر آنا شروع ہو جاتا ہے. دیکھیں, جو امن یا ماحول جس میں کسی طرح کا تناؤ نہ ہو, اس کے اندر بہت سے فیکٹرز ہوتے ہیں, اور یہ بات جو ہے وہ گھریلو سطح پر شروع ہوتی ہے. پیس ایٹ ہوم, پیس ایٹ ورلڈ جو ہے وہ اس کا کانسیپٹ اور اس کے بارے اس کو سمجھنا یوں آسان ہے کہ اگر گھر میں گالی ہے, تشدد ہے, مار پیٹ ہے, یا کسی بھی طرح کے کسی کو نقصان پہنچانا ہے, تو یہ اس بات کی نشانی परेशानी है कि कल को ये बात बढ़ेगी, फैलेगी और लोगों को और ज्यादा लोगों को अपने दायरे में ले लेगी और नुकसान पहुंचाएगी। तो इस बात को समझना जो है वो किसी हद तक पावर के साथ रिलेटेड है, और बाज़ दफा इसमें पॉलिटिकल डिसीजंस जो है वो बाज़ दफा ऐसे होते हैं जिसकी वजह से एक इनफरादी शख्स के ऊपर बहुत ज्यादा फर्क पड़ रहा होता है। फिर इसके बाद अगर इसको आप ब्रॉडली देखा जाए तो इसको इक्वलिटी और जस्टिस के साथ मैं जोड़ सकती हूँ, क्योंकि जब कहीं पर इंसाफ होता है, जब इंसाफ के तकाजे पूरे किए जा रहे होते हैं, फेयरनेस होती है, ट्रस्ट होता है, प्रोटेक्शन होती है और इंसानी हकों की जो इंश्योरिटी है वो मुमकिन बनाई जाती है, तो उस वक्त जो है वो उस इलाके में माहौल जो है वहां पर खुशहाली वाला होता है। हम ये जरूर कह सकते हैं कि इसके इंडिकेटर्स बहुत पहले से नजर आना शुरू हो जाते हैं, और अगर कोई आप समझ लें कि कोई इलाकाई लीडरशिप है, कोई वहां पे सियासी लीडरशिप है, ऐसे लोगों का काम ही ये होता है कि वो ऐसे इंडिकेटर्स को भांप लें और उनके लिए ऐसे साजगार माहौल, मवाके, वसाइल और गुफ्तगू के जो प्लेटफॉर्म्स हैं उनको अरेंज किया जाए, क्योंकि किसी को सुनना बहुत जरूरी है। जब दो मुखालिफ लोगों की आपस में लड़ाई है और वो आपस में बातचीत नहीं कर रहे तो उनकी बात या उनका मकसद या उनके मसाइल जो है वो कहीं पर सामने टेबल नहीं हो सकते, तो इस वजह से ये बहुत जरूरी है कि इसको डायलॉग के प्रोसेस के थ्रू हल किया जाए। और दुनिया में ऐसे कई ऐसे डायलॉग्स हो चुके हैं जिसमें आप फिलिपीन के मिंडानाओ के वाक्य को आप इलाके को देख सकते हैं कि वहां पे पीसफुली बहुत से मसाइल हल किए गए हैं। वो तरीना दुनिया में पुराने तरीन जो है वो कॉन्फ्लिक्ट एरियाज थे जहां पर लोगों को एक दूसरे के साथ जो है वो प्रॉब्लम्स थी, लेकिन वो हल हुए। अजरबैजान वाला आपको इलाका याद होगा कि वहां पर मसाइल थे, लेकिन जो वहां के और लोग थे जो उन लोगों ने आके उसमें डायलॉग करके और उसमें इलाके के लोगों ने बहुत किरदार अदा किया, यानी जो अंदर कम्युनिटी लीडर्स हैं उनका बहुत काम और किरदार बनता है। तो इस तरह की चीजें हैं जिसको देखा जा सकता है। और जैसे मैंने जिक्र किया कि हर इलाके में डाइवर्सिटी है, वहां पर इनकम, एसेट्स, वहां के सेफ्टी, वो सब चीजें मौजूद होती हैं और आपको वहीं के मसाइल को वहीं के वसाइल के साथ हल करना होता है।
आपकी राय हमारे लिए बहुत अहम है। फीडबैक देने के लिए फॉलो कीजिए हमारे सोशल मीडिया अकाउंट्स। ट्विटर और इंस्टाग्राम पर हमारा हैंडल है @urduvoa।
अच्छा मेहनत, मुझे हमेशा ऐसा लगता है कि जो हमारी एनजीओज हैं वो बहुत ज्यादा काम करती हैं, वर्कशॉप दिली तौर पे मेहनत करती हैं, औरतों की वर्कशॉप्स कराती हैं उन्हें बाइख्तियार बनाने के लिए, लेकिन क्या ये एक हकीकत नहीं है कि जब तक आप इस पूरे एफर्ट में मर्दों को शामिल नहीं करेंगे, क्योंकि ऐसा तो नहीं हो सकता ना कि एक औरत जिसपे पाबंदियां हो, जिसे इजाजत ना हो घर से निकलने की या तालीम हासिल करने की, वो अचानक एक इनकलाब में तो शामिल नहीं हो सकती, लेकिन अगर एक इनकलाब लाना है तो उसमें उसके घर के मर्दों को भी शामिल, चाहे वो भाई हो, बाप हो, शौहर हो, उनको भी शामिल करना जरूरी है।
बिल्कुल, आप बहुत सही बात कर रही हैं और ये बात इस वक्त दुनिया की सारी एनजीओ तस्लीम कर रही है, मान रही है, उन्होंने सबने मर्दों पे भी फोकस करना शुरू किया है, क्योंकि औरतों के साथ तो बहुत आपने बात कर ली, क्या औरत को ये बताने में कोई फायदा नहीं, क्या मजलूम है उससे और उसकी फ्रस्ट्रेशन में इजाफा होता है। अब हमें मर्दों को बताना होगा कि उनके कौन से रवैये हैं, उनके कौन से इकदाम हैं जिनकी वजह से औरतें जो हैं वो सफर कर रही हैं, तकलीफ उठा रही हैं, पीछे रह गई हैं। तो अब हमने भी जब हमारे पास सिंफी मसावत का प्रोग्राम था तो उसमें हमने मैस्कुलिनिटी एंड मर्दानगी की रिसर्च कराई थी बाकायदा और मर्दों से बात की थी, और अब सारी दुनिया के एनजीओ इस बात को तस्लीम करती हैं कि हमें मर्दों से बात करनी चाहिए। और दूसरे अभी जो 12 फरवरी को पाकिस्तान का औरतों का कौमी दिन मनाया गया था तो उसमें भी मैंने अपनी तकरीर में यही बात कही थी कि जो औरतों के हकूक की जिद्दोजहद है इसमें मर्दों का खून भी शामिल है। मेरा इशारा हबीब जावेद की तरफ था, 1983 में लाहौर में माल रोड पे औरतों ने जुलूस निकाला था तो उसमें हबीब जावेद भी शामिल थे, उन्होंने पुलिस के डंडे खाए थे, उनका सर फट गया था और खून निकला था। तो हम समझते हैं कि जो हम ख्याल मर्द हैं, जो तरक्की पसंद मर्द हैं, वो हमारे साथ रहे हैं शुरू से और अभी भी हमें साथ रहना चाहिए और मिलकर काम करना चाहिए। पाकिस्तान उसी वक्त तरक्की करेगा जबकि मर्द और औरत काम करेंगे।
میرا نظم یاد ہے آپ
اس کا پہلی نظم یاد ہے اب بہر میں بے یار و مددگار نہیں ہم تھا وہ میرے پاس لکھا ہوتا میں یاد لکھ رہی ہم اس وقت یاد نہیں آ رہا اور وہ یہ ہے کہ اب بہر میں بے یار و مددگار ہم وہ عورتوں کو یہی حوصلہ دلانا تھا کہ اب آگے بڑھیں اپنے حقوق کی جدوجہد کے لیے کام کریں مایوس ہونے نہیں ہے کیونکہ ہمارے پاس کافی کامیابی کی کہانیاں بھی ہیں اور پاکستان تو دیکھیں وہ ملک ہے کہ ایک عورت دو دفعہ وزیر اعظم بنی تھی اور اگر وہ قتل نہیں ہوتی تو تیسری دفعہ بھی بنتی اور قومی اسمبلی کی اسپیکر رہی تو ہمارے پاس روشن مثال ہیں شارمی نوبیل چنائی نے آسکرز جیتے ہیں جن نے ماؤنٹ ایوریسٹ سر کی ہے تو ہمارے پاس کامیابی کی بھی بہت کہانیاں ہیں جن سے کہ عورتوں کو انسپریشن ملتی ہے کہ اگر سمینا بھی ماؤنٹ ایوریسٹ کر کے سکتی ہے تو دوسری عورتیں بھی کر سکتی ہیں میں سمجھتی ہوں کہ جو تعلیم یافتہ باشور سب کا ہے پاکستان کا وہ چاہے مرد ہوں یا عورت ہوں وہ اس انتہا پسندی کے خلاف ہیں ہم سب کو مل کے انتہا پسندی کو روکنا ہے تاکہ پاکستان کی طرف عمل جو رک گیا ہے اس دہشت گردی یا اس انتہا پسندی کی وجہ سے اسے ہم ختم کریں کوشش کر رہے ہیں اور آئندہ بھی کرتے رہیں گے انشاءاللہ
میراز اب آپ کو ویسے کس حد تک ان تمام جو آپ کی کاوشیں ہیں این جی اوز کی اس میں کس حد تک سرکاری اداروں کا تعاون نظر آتا ہے
دیکھیے ہماری حکومتیں جو ہیں کوئی سی بھی ہو جب اقوام متحدہ کے معاہدوں پہ دستخط کرتے ہیں جیسے آپ کو پتا ہے کہ سیدھا پہ ہماری حکومت نے دستخط کیے ہوئے ہیں توفیق کی ہوئی ہے اس کی کہ عورتوں کے امتیاز کے خاتمے کا قرآن جو کنونشن ہے تو اتنی زیادہ بین الاقوامی معاہدوں کے ہم جب ہماری حکومتیں دستخط کرتی ہیں تو وہ پھر مجبور ہو جاتی ہیں کہ وہ واپس آ کے اس پہ عمل درآمد بھی کرے تو ہمیں بس یہی سے کوشش کرنی چاہیے کہ ہم حکومت کو کوئی بھی حکومت ہو اس کو مجبور کریں کہ جب آپ بین الاقوامی طور پہ ایک وعدہ کر کے آتے ہیں تو اسے پاکستان میں پورا کریں اور بلکہ ان معاہدوں کو پاکستان کے قانون کا حصہ بتا دیا جائے کیونکہ حکومت کا وہاں جا کے دستخط کرنا اور توسیع کرنا کوئی معمولی بات نہیں ہوتی ہے عمل کرنا ہوتا ہے
یہ وائس آف امریکہ ہے آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں پتا ہے facebook.com/VOA Urdu
تو سامعین جیسا کہ میں نے آپ سے وعدہ کیا تھا کہ کچھ ذکر امریکہ کا بھی ہوگا اگر ہم خواتین کی تحریکوں کی بات کریں تو یہاں امریکہ میں 3 سال پہلے ایک موومنٹ کا آغاز ہوا تھا جس کا نام تھا می ٹو یہ خواتین کو ہراساں کیے جانے کے واقعات کے خلاف تھی اور اس کے نتیجے میں بہت سی ایسی خواتین سامنے آئیں جن کے ساتھ ایسے واقعات ہوئے تھے لیکن انہوں نے عشروں تک ان واقعات کو چھپائے رکھا اور جب یہ تحریک شروع ہوئی تو انہیں اس سے ہمت ملی کہ وہ بھی سامنے آ کر اپنی بات کر سکیں اس کے بعد می ٹو تحریک جو ہے دنیا کے تمام ملکوں میں پھیل گئی جن میں پاکستان اور بھارت بھی شامل ہے تو اس پر بات کرنے کے لیے بوسٹن سے میرے ساتھ ہیں بینا سرور صاحبہ بینا سرور ایک ممتاز ایکٹیوسٹ ہیں انسانی حقوق کی اور امن کی عورتوں کے حقوق کے لیے ایک طویل عرصے سے کام کر رہی ہیں اس کے علاوہ یہ صحافی ہیں پڑھاتی ہیں اور بہت سی ایسی سماجی سرگرمیوں میں شامل ہیں جن کا تعلق امن اور انسانی حقوق سے ہے یہ مجھے بتائیے کہ یہاں امریکہ میں 3 سال پہلے موومنٹ شروع ہوئی تھی می ٹو پاکستان میں بھی چرچا رہا دنیا بھر میں پھیلی پھر وہ پاکستان میں جو کچھ تشدد ہے عورتوں کے خلاف لیکن اس میں می ٹو موومنٹ بھی ہمیں نظر آئی ٹویٹر پہ سوشل میڈیا پر کس طرح آپ بیان کریں گی پاکستان میں سب جو عورتوں کی صورت حال ہے اس کو
بہت ہی بڑا سوال آپ نے کیا ہے اور اس کا کوئی چھوٹا جواب ہے نہیں ایک تو یہ ہے کہ جس شخص کے ساتھ ہوتا ہے جو کچھ بھی جس پر بیتتی ہے جو بھی مصیبت تو اس شخص کے لیے تو وہ مصیبت ہی ہوتی ہے چاہے وہ کسی اور کو باہر سے دیکھنے والے کو وہ کم لگے یا زیادہ لگے یا آپ کہیں کہ اس کے مقابلے میں تو یہ کچھ بھی نہیں ہے لیکن جس عورت کو فزیکل مطلب کہ اس کو مارا پیٹا جائے اور اس کے اوپر اس طرح کا تشدد کیا جائے گولی مارنا تو خیر بہت ہی مطلب کہ ایکسٹریم والی بات ہے
جی
لیکن یہ کہ اگر کسی کو ذہنی طور پہ میرا خیال ہے مقابلہ کرنا نہیں چاہیے لیکن ہم یہ کہہ سکتے ہیں کہ کسی دوسرے شخص پہ کسی قسم کا ظلم کسی قسم کا تشدد چاہے وہ ذہنی ہو چاہے وہ جسمانی ہو وہ غلط ہے تو میرا خیال ہے ان کا مقابلہ نہیں کرنا چاہیے کیونکہ جو می ٹو موومنٹ ہے جس میں عورتیں خواتین لڑکیاں اٹھ کھڑی ہوئی اور کہا کہ یہ ہمارے ساتھ بھی ہوا ہے तो ये एक अगर आप किसी मतलब के पाकिस्तान की सिर्फ बात ना करें बल्कि पूरे इस बड़े सगीर में आप देख लें, मेरा ख्याल है, और प्रीटी मच ये साउथ एशिया का पूरा एक है, साउथ एशिया का ये दुनिया का दस्तूर है। आप तकरीबन किसी भी लड़की से या इवन लड़के से पूछें तो चांसेस आर, अब इसका मुझे एग्जैक्ट स्टैटिस्टिक्स नहीं पता, लेकिन अगर आप एनेक्डोटली देखें, आप दोस्त 10 दोस्तों में बैठे हों और आप पूछें कि तुम्हारे साथ कभी कुछ किसी ने गलत तरीके से तुमसे बात करने की कोशिश की हो या छूने की कोशिश की हो एज ए चाइल्ड जब आप छोटे थे, तो मेरा ख्याल है 99% मैंने ये क्योंकि किया है, मैंने लोगों से पूछा है, तो 99% मुझे जवाब मिलता है हाँ। और वो लड़कों से भी मिलता है, मर्द जो छोटे लड़के होते हैं तो उनके साथ भी होता है, बड़े कजन्स होते हैं, बड़े भाई होते हैं, चचा होते हैं, मामू होते हैं, यहाँ तक के दादा नाना, नौकर घर के, ड्राइवर, या बहुत आम है ये बच्चों पर जिस्मानी तशद्दुद, अनफॉर्चुनेटली आम चीज है और उस पर हम लोग बात नहीं करना चाहते, लेकिन इस दस्तूर के खिलाफ आवाजें भी उठती रही हैं और उठती रहेंगी, और ये मतलब मजीद जो मतलब अनएक्सेप्टेबल होता जाएगा, ये लोग बर्दाश्त नहीं करेंगे, ये एक सोसाइटल नॉर्म्स, मतलब जैसे सोसाइटी में नॉर्म्स बहुत बदले हैं ओवर द इयर्स, उसी हवाले से ये बच्चियां जो हैं जो काम कर रही थी दूसरों के लिए कर रही थी, पता नहीं इनके खानदानों पर इस वक्त क्या गुजर रही होगी। और मुझे जालिब का वो शेर याद आता है, बेनजीर भुट्टो के लिए कहा था उन्होंने, लेकिन ये इसमें भी फिट आता है, मलाला के उस पे भी, मलाला यूसुफजई पे भी फिट आता है और इनके लिए भी फिट आता है कि डरते हैं बंदूकों वाले एक निहत्ती लड़की से, क्योंकि वो निहत्ती लड़की जो है वो उनकी ताकत को थ्रेटन कर रही है, जो उनका निजाम है उनको कोई ऑटोनोमी नहीं देते, उनको कोई अपनी आवाज बोलने की जगह नहीं देते, तो वो खत्म हो रहा है ऐसा ऐसा। और चाहे जितना भी आप मारें, जितनों को भी आप मारें, ये आगे बढ़ता जाएगा और शायद इसमें तशद्दुद भी बढ़ेगा कुछ अरसे के लिए, लेकिन ये एक आगे जाने वाली चीज है, ये पीछे नहीं जाने वाली चीज है।
मुझे ऐसा लगता है कि पाकिस्तान में जब ये चार लड़कियों का जो कत्ल हुआ, ये कोई नई बात तो नहीं है, इस तरह के वाकयात होते हैं, मारपीट, तशद्दुद, सब कुछ होता है उनके साथ, नौकरों को जला दिया जाता है, एक दो दिन शोर मचता है सोशल मीडिया पर, मगर उसमें तसलसल नहीं आता, उसमें कभी भी हमें सोशल मीडिया खासतौर पर ट्विटर इस्तेमाल करने वाला वो तबका है जो पढ़ा लिखा है, ऐसा क्यों है कि हमें मी टू में तो तसलसल नजर आया लेकिन हमें ये आवाजें ट्विटर पे या दूसरी जगहों पर उस तसलसल के साथ ये जो वाकयात होते हैं जिसमें गरीब बच्चियां हैं या दूर दराज इलाकों में रहने वाले उनके कत्ल पे हमें एक तसलसल के साथ आवाज नजर क्यों नहीं आती? क्यों नहीं ये एक मूवमेंट की शक्ल इख्तियार किया कभी इस चीज ने, जबकि ये कोई एक वाकया तो नहीं है, बहुत से हौलनाक वाकये हर रोज होते हैं। ये किस तरह एक तहरीक बनेगी उन सब लोगों की जो कि विक्टिम नहीं है लेकिन वो उनका साथ देने के लिए खड़े हों?
देखें, तहरीक जो है सोशल मीडिया पर बात का चलना एक और लेवल पर है तहरीक, लेकिन ऑन द ग्राउंड तहरीक जो होती है, जो ऑन द ग्राउंड काम होता है, वो ऐसे होता है कि वो अक्सर नजर भी नहीं आता। मतलब कि आपको पता है कि जो पाकिस्तान वुमेन्स मूवमेंट है ये कितनी पुरानी है और कब से चल रही है, और इसमें मुझे याद है मैं 18-19 साल की थी जब वुमेन्स एक्शन फोरम बनी और जनरल जियाउल हक का जमाना था, उस वक्त औरतें निकली थी सड़कों पर और मारे भी खाए, टियर गैस भी हुए, लाठीचार्ज भी हुए, कैद भी किया गया, तो वो खत्म तो नहीं कभी हुआ है, वो तो चलता रहा है। ठीक है, बाहर निकलना सड़कों पर या ट्विटर पर ट्रेंड करना ये इवेंट्स हैं और होने चाहिए और होते रहेंगे, लेकिन इनके पीछे बहुत काम होता है, जो औरतें हैं जो काम कर रही हैं, मतलब बट भी गया है बहुत सारा, बहुत ज्यादा, क्योंकि मतलब के जो पुराने लोग हैं वो चले गए या बिखर गए या गुजर गए, लेकिन अब नई पौध जो आ रही है, नई नस्ल जो आ रही है, तो ये काम तो मुस्तकिल हो रहा है ना, लोग स्टडी सर्कल्स कर रहे हैं, लोग और तरीकों से انفلوئنس کرنے کی کوشش کر رہے ہیں, مطلب کہ لوگ جو ہیں وہ مختلف لوگ, کوئی شاعری کے تھرو کر رہا ہے, کوئی آرٹ کے ذریعے کر رہا ہے, کوئی اپنی لکھائی کے ذریعے کر رہا ہے, کوئی اپنی ہی فیملی میں چینج لا کے کر رہا ہے, جیسے ضیاء الدین یوسف سعید صاحب جو ہیں ملالہ کے ابا, انہوں نے اپنی فیملی میں چینج لایا. ان کی فیملی میں تو لڑکی کا نام بھی درج نہیں ہوتا تھا ان کے اس پہ شجرے میں, تو ملالہ کا انہوں نے نام درج کیا اس پہ, تو چینج لائے. تو اس طرح ایک, یہ تو ایک شخص, ایک فیملی کی کہانی ہے نا, اس طرح کی تو بہت کہانیاں ہیں. تو وہ ساری سامنے اگر نہیں بھی آئیں تو ہمیں یہ یاد رکھنا چاہیے کہ صرف آپ اس چیز پر توجہ نہ دیں جو کہ آپ کو سامنے نظر آئے, آپ یہ بھی دیکھیں کہ پیچھے اس کے کیا ہو رہا ہے.
تو آپ پر امید ہے, شہروں میں تو ہمیں نظر آیا, لیکن یہ جو دور دراز علاقے ہیں, جو ریموٹ ایریاز ہیں اور جہاں پہ بہت ساری زہر معاشی مشکلات بھی ہیں ان لوگوں کے ساتھ, تو وہاں پہ آپ کو کیا تبدیلی کی نظر آتی ہے, کوئی امید؟
ایسی ویسی, وہی تو تبدیلی آ رہی ہے. مطلب کہ مجھے یاد ہے میں نے ایک کتاب ایڈٹ کی تھی فیملی پلاننگ ایسوسی ایشن کے لیے, تو وہ گاؤں میں جا کے اور وہ لڑکیوں کو بیسک ہائیجین, بیسک لکھائی پڑھائی, مطلب اسکول جاتی تھیں وہ لڑکیاں, جو ان کی سوچ تھی لڑکیوں کی. مجھے ایک کہانی اس میں سے یاد ہے کہ ایک بچی تھی جس نے کہا کہ اپنی, جب وہ گروپ میں آئی ڈسکشن کے لیے, گروپ ڈسکشن میں جب آئی تو اس نے کہا کہ ہماری ساتھی ہے, ہماری دوست ہے, اس کو زبردستی شادی کروائی جا رہی ہے اس کی. تو ان لوگوں نے مل کر اس کو رکوایا, اس کم عمر لڑکی کی شادی کو. یہ اور بھی میں بات کر رہی ہوں 30 سال پہلے کی.
جی,
تو یہ تو اس طرح کی تو کہانیاں بڑھتی جا رہی ہیں نا. آپ دیکھیں اسکولز جو ہیں مختلف, صرف سٹیزنز فاؤنڈیشن والے اور اس طرح کے اسکولز نہیں, اپنے آپ کے گورنمنٹ اسکولز وغیرہ میں بھی یہ ہے کہ تبدیلیاں اس طرح کی آ رہی ہیں اور سوچ جو ہے وہ بدل رہی ہے. تو یہ ایک بہت بڑی لہر ہے جس کو آپ کی حکومت اور آپ کی جو یہ فائنینشیل پلانرز جو ہیں بالکل اس پر توجہ نہیں دے رہے. آپ کی ایجوکیشن بجٹ کیا ہے؟
اچھا بینا یہ بتائیے مجھے, امریکہ میں بات کر رہے ہیں ہم اس وقت, تو یہاں پہ ان 3 سال میں 2017 میں, یعنی ویسے تو اس کا آغاز کریں 2006 میں ہوا تھا می ٹو کا, لیکن 2017 میں جو زور پکڑا اور دنیا بھر میں اس کا نام سنا جانے لگا, یہاں کیا تبدیلی نظر آئی, کوئی امپیکٹ نظر آیا آپ کو؟
می ٹو کا جو ہے نا, یہ میں نے اس وقت لکھا بھی تھا اور پاکستان میں بھی یہ ہے اور یہاں پہ بھی, کہ اس موومنٹ کا جو سب سے بڑا فائدہ ہے, ہمارے ایک سوسیولوجسٹ کزن ہے حارث غزل, انہوں نے یہ بات کہی تھی اور مجھے بالکل یہ صحیح لگی تھی, کہ اس کا سب سے بڑا فائدہ یہ ہے کہ سوچ میں تبدیلی آئی. یہ لوگ جو ہیں اب جھجکتے ہیں اگر آپ کسی سے, کسی کے ساتھ آپ کرنا چاہ رہے ہیں نا بدتمیزی یا آپ کچھ ہراسا کرنا چاہ رہے ہیں, تو اب کئی لوگ, یہ نہیں کہ ہر ایک, لیکن آہستہ آہستہ یہ چینج آ رہا ہے, سوشل نارمز جو ہیں وہ بدل رہے ہیں. تو چینج جو ہے وہ ڈیموکریسی کی طرح پروسیس ہوتا ہے, اوور نائٹ نہیں آتا ہے. پھر آپ ایک دم سے ایک جگہ پہ کھڑے ہوں گے اور آپ کہیں گے ہیں ہم یہاں کیسے پہنچے, یہ تو ایسا نہیں تھا, زمانہ تو ایسا نہیں تھا, ہم تو ایسے نہیں تھے, لیکن آپ ہو جاتے ہیں. ہم کوشش یہ کرتے ہیں کہ ہم اپنے اندر کی اچھائی کو بڑھائیں اور برائی کو کم کریں, یہ ایولیوشن ہے. لیکن کچھ لوگ ایسے ہمیشہ رہیں گے جو کہ اس کو ایک تھریٹ سمجھیں گے, کہ تبدیلی کو وہ, اس سلسلے کو وہ تھریٹ سمجھیں گے, کیونکہ وہ چاہتے ہیں اسٹیٹک رہنا, وہ چاہتے ہیں کہ ہم اسی طرح رہیں اور ہم جس طرح سے اپنی لڑکیوں کو بھیڑ بکریوں کی طرح ٹریٹ کرتے آئے ہیں ہم اسی طرح ٹریٹ کرتے رہیں. جب لڑکیاں کہہ رہی ہیں کہ ہم بھیڑ بکری نہیں ہیں اور ہم انسان ہیں, ہمیں انسانوں کی طرح ٹریٹ کرو, ویمنز رائٹس آر ہیومن رائٹس.
تو یہ تھی بینا سرور, میں اپنے تمام مہمانوں کا شکریہ ادا کرتی ہوں اور اس کے ساتھ ہی آپ سے اجازت بھی چاہتی ہوں, لیکن جانے سے پہلے اس نظم کے کچھ بول جو حبیب جالب صاحب کی نظم ہے اور جو بعد میں ویمن ایکشن فورم کے ایک ترانے کے طور پر مشہور ہوئی. انہوں نے کہا تھا, اب دہر میں بے یار و مددگار نہیں ہم, پہلے کی طرح بے قصو لاچار نہیں ہم, آتا ہے ہمیں اپنے مقدر کو بنانا, تقدیر پہ شاکر بسے دیوار نہیں ہم. تو جالب صاحب کی بہت سی چیزیں ہیں جو ایسے موقعوں پر بار بار یاد آتی ہیں. اس کے ساتھ ہی سامعین, میں اجازت چاہوں گی آج کا پروگرام ختم کرنے کی, آئندہ پروگرام میں پھر ملاقات ہوگی, اس وقت تک کے لیے خدا حافظ.
پروگرام آپ نے سنا راؤنڈ ٹیبل.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے
وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
تازہ ترین خبریں، ریڈیو پروگرامز، آڈیو اور ویڈیو رپورٹس دیکھنے، سننے اور پڑھنے کے لیے اپنے سمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او